بسم اللہ الرحمن الرحیم. السلام علیکم. یہ پارٹ 19 ہے. آج ہم آپ کے لیے کتاب پیش کر رہے ہیں بیلی راجپوتا کی ملکہ، جس کی مصنفہ ہے نمرا احمد. یہ کتاب آپ کی خدمت میں قطبہ آڈیو لائبریری کی طرف سے پیش کی جا رہی ہے. تو آئیے سنتے ہیں پارٹ 19. صفحہ نمبر 180. وہ مجھے دیکھ چکا تھا اور میں مطمئن تھی کہ وہ جلد ہی مر جائے گا، مگر اگلی صبح روپا نے یہ بتا کر میرے ہوش اڑا دیے کہ وہ بھوت کا ذکر تم سے کر چکا ہے. میرے دل میں چور تھا، سو میں نے روپا پہ ظاہر کیا کہ مجھے تم پر شک ہے، اور وہ یقین کر بیٹھی. مجھے معلوم تھا اگر کوئی اور بھوت کا سراغ لگانے نکلے گا تو یہ خبر اس کے کانوں تک ضرور پہنچے گی کہ بدر غازان ہی وہ بھوت ہے. روپا کے پیٹ میں کہاں بات رہنی تھی، لیکن یہ بے چینی کہ منگل سنگھ نے تمہیں کیا بتایا ہے مجھے تمہارے پاس کھینچ لائی. تمہارا رویہ مبہم تھا، میں اندازہ نہ کر سکی کہ تم کیا جانتے ہو، مگر اس روز میں نے تمہارا اعتماد لینے کے لیے تمہیں گوپال والا قصہ بتایا. اس کے اپنے کمرے میں آنے سے مجھے یہی ڈر تھا کہ وہ میرا چوہا نہ دیکھ لے جو اس وقت پلنگ کی پائنٹی کے ساتھ پڑا تھا. تب مجھے شیکھر بہت یاد آیا تھا، وہ میرے لیے کیسی ڈھال تھا جس کی اوٹ میں میں اپنا کام بآسانی کر سکتی تھی. میں نے تم سے کالی چادر والے شخص کے متعلق جھوٹ بولا تاکہ تم مجھے کچھ تو بتاؤ، اور جب تم نے شیکھر کا نام لیا تو ایک لمحے کو میں چکرا کر رہ گئی. مجھے لگا وہ واقعی زندہ ہے. میں کچھ دن تو متذبذب رہی کہ معاملہ کیا ہے، اور کچھ گمان بھی کہ چلو وہ زندہ ہے. ٹھاکروں کو بھی خوب خوب جتایا، مگر جب عقل سے کام لیا اور سوچا کہ آخر منگل سنگھ نے اس کا نام کیوں لیا ہوگا، تو خیال آیا کہ وہ یقیناً شیکھر کی میم صاحب کہنا چاہ رہا ہوگا. تب میں پھر سے متذبذب میں پڑ گئی. مجھے ڈر تھا کہ اگر تم ذرا سا بھی دماغ استعمال کرو گے تو جان جاؤ گے، سو مجھے تمہاری توجہ کسی اور طرف مبذول کرانی تھی. اتفاق ہے اسی روز مجھے تمہارے اور شیکھر کے ایک تنازع کا علم ہوا. پہلے تو میں حیران ہوئی کہ مجھے یہ پہلے پتا کیوں نہیں چلا، اور مجھے کھیلنے کو ایک اور پتا مل گیا. میں اس چیز کو بنیاد بنا کے تم پہ مقدمہ کرنے ہی والی تھی کہ میں نے جوگی شیکھر کا نام سنا. میرا کام اور آسان ہو گیا. نہ صرف میں تمہیں یہ سوچنے پہ مجبور کر سکتی تھی کہ وہ شیکھر وہی جوگی ہے، بلکہ تمہیں کچھ عرصے کے لیے کہیں اور مصروف بھی کر سکتی تھی. نادر شاہ کو تھانے میں دیکھ اور پہچان کر مجھے اندازہ ہوا کہ بیلی کے ڈاکوؤں کو کوئی کیوں نہیں پکڑتا. تب مجھے پہلی دفعہ شیکھر کی موت کا معمہ حل ہوتا نظر آیا. مجھے شک گزرا کہ تم ہی لوگوں نے اسے مارا ہے، سو میں نے پرچہ کٹوا دیا. مگر جب میں نے کھوجی کو تمہارا کھرا دکھایا اور اس نے تصدیق کی کہ یہ وہ کھرا نہیں تھا جو شیکھر کے ساتھ قبرستان سے ملا تھا، تو مجھے تم بے قصور لگے. میں ماں ملکہ ڈھونڈنے کے ساتھ ساتھ شیکھر کے قاتل کو بھی ڈھونڈ رہی تھی، اور مجھے کچھ بھی نہیں مل رہا تھا. یہاں تک کہ میں نے پورا قبرستان کھود ڈالا، مگر مجھے وہ نہ ملا. تب مجھے اپنی 2.5 برس کی ریاضت رائے گاہ جاتی دکھائی دی. دوسری جانب تم ہاتھ دھو کر بھوت کے پیچھے پڑے تھے. میں نے ایک اور پتا کھیلا، تمہارے نام قبرستان میں رات ٹھہرنے کا رکا لکھ کر روپا کو دے دیا. مجھے علم تھا وہ گوپال کو دکھائے گی، اور گوپال اپنی فطرت کے باعث میرا پیچھا کرتا قبرستان تک آئے گا، اور تمہیں یقین ہو جائے گا کہ بھوت گوپال ہی ہے. اور ایسا ہوا بھی، مگر گوپال کی بزدلی نے سارا معاملہ خراب کر ڈالا. دوسری جانب کارلس میرے اور تمہارے تعلق سے بیزار تھا. وہ سمجھتا تھا میں کام پہ توجہ نہیں دے رہی اور تمہارے ساتھ عشق بگا رہی ہوں. ہم اکثر جنگل میں ملتے تھے. وہ مجھے بار بار دھمکی دیتا کہ اگر بیلی راجپوتا کی ملکہ یعنی ماہ ملکہ اسے نہ ملی تو وہ مجھے بھی پرانے قبرستان میں دفن کر دے گا، اور یقین کرو بدر وہ ایسا ہی کرے گا. मैं अपने तहे पूरी कोशिश कर रही थी, मगर उस रोज तो जैसे मेरा ताश के पत्तों का घर जमीन पे आन गिरा जब खोजी ने मुझे वो खुरा दिखाया जो शेखर के साथ मिला था। और जब मैंने उस खुरे के आगे चलते कार्लिस को देखा तो जमीन आसमान मेरी निगाहों के सामने घूमने लगे। क्या मेरे साथ भी कोई गेम हो रहा था? मैं यही सोचती रही। और उस रात जब वो खबीज बुढ़ा कब्रिस्तान आया तो मुझे यकीन आ गया कि वो मेरे साथ डबल क्रॉस कर रहा था। कब्रिस्तान का मामला मुझे संभालना था, मगर वो खुद भी चुपके चुपके मां मलका ढूंढने आ जाता था। मैं जानती थी अगर उसे बेली की मलका मिली तो वो उसे लेकर खुद ही वापस भाग जाएगा मुझे छोड़कर, और अगर हीरा मुझे पहले मिला तो वो शायद मुझे मारकर उसे लेकर चला जाए। उस शख्स का लालच कभी खत्म नहीं हो सकता, मैं जानती हूँ। सिर्फ उसका क्यों माया? वो सर्द महरी से उसे देख रहा था। तुम्हारा लालच भी तो उसमें शामिल था। शेखर का कत्ल तुम लोगों ने इसीलिए तो किया था। बदर, उसे जैसे धक्का लगा था। ऐसे मत कहो, मैं कभी नहीं चाहती थी कि शेखर कत्ल हो, वो तो बहुत। अगर ऐसा है तुम कार्लिस के खिलाफ रपट क्यों नहीं कराती? वो तेजी से बोला। मैंने उसे ये धमकी दी थी जब उसने जंगल में मुझे ये सब बताया था, मगर तुम जानते हो मैंने तुम्हारे लिए। मगर उसकी हर दलील जाया जा रही थी, वो कुछ भी नहीं सुनना चाहता था। तुमने मेरे लिए कुछ नहीं किया, वो एकदम जोर से चिल्लाया। तुमने सब कुछ अपने लिए किया। मेरी माँ ठीक कहती थी, तुम फरंगी होते ही चोर गासिब और लुटेरे हो। नहीं बदर, वो उठकर उसके सामने आई और बेकरारी से उसके बाजू को पकड़कर उसका रुख अपने सामने किया। ऐसे तो मुझे जज मत करो, तुम मुझे यूं किस तरह जज कर सकते हो? मैंने तुम्हें सब कुछ बता दिया है, मैंने तो कुछ नहीं छुपाया। तुमने ये सब तब बताया है जब मैं खुद ही जान गया था कि तुम वो भूत हो। वो जहर खुंद हुआ, मगर इससे ज्यादा तो तुम कुछ भी ना जानते थे। मैंने तुम्हें मां मलका के बारे में खुद बताया है, ना भी बताती तो तुम क्या कर लेते? मुझे तो मां मलका मिल गया है। कल रात तुम्हारे कुत्ते ने ही मुझे वो ढूंढ कर दिया है। वो कब्रिस्तान के बाहर दफन था, बल्कि दफन तो कब्रिस्तान के अहाते में ही था, मगर ये चार दीवारी तो चंद बरस पहले उधर बनी है। ऐसे कि वो मदफन नांद फाटक के करीब ही बाहर की तरफ था। शेरू उस जगह को खोदना चाह रहा था, मैं उसे मारना नहीं चाहती थी, मगर जब उसने मुझ पर हमला किया तो मुझे उसे मारना ही पड़ा। फिर वो जगह खोदी और नांद निकालकर मुझे तुम्हारी कहानियां नहीं सुननी, वो तल्ख हुआ। मैं सिर्फ ये जानता हूं कि तुम एक चोर हो, फरंगी चोर। तो क्या तुम नहीं हो? हाँ, तुम डाकू नहीं हो, वो तिलमिलाकर बोली। मैं अगर राहजनी की वारदात करता हूं तो वो सिर्फ किस मुकद्दस किताब में लिखा है बदर खाजान कि बगावत में डाके डालना जायज होता है? हाँ, किधर लिखा है? चोरी तो बस चोरी होती है। मैं चोर हूं तो तुम क्या हो? मगर मैंने तो तुम्हें कभी इस तरह जज नहीं किया। तुम्हारी हर दलील बेकार है माया। मैं बस चाहता हूं कि तुम अपना ये नापाक वजूद लेकर यहां से हमेशा हमेशा के लिए चली जाओ, वो कहकर जाने लगा। वो तेजी से उसके सामने हाजिर हुई। नहीं बदर, माया ने उसे कोहनी से पकड़ कर रुका, तुम यूं मुझे छोड़कर नहीं जा सकते। मैं तुमसे मोहब्बत करती हूँ, बहुत ज्यादा, और तुम भी मुझसे मोहब्बत करते हो ना। मैं महामलका कार्लिस को दे दूंगी, मैं उसे नहीं रखूंगी। क्या तब हम दोनों एक हो सकते हैं? तुम मेरा एतबार खो चुकी हो, मुझे अब तुमसे कोई सरोकार नहीं है, मेरा रास्ता छोड़ दो।
तुम ऐसे नहीं जा सकते। तुम मुझसे मोहब्बत करते थे, तुम तो मुझसे शादी करना चाहते थे बदर।
बदर ने देखा वो रो रही थी आंसुओं से, हिचकियों से, मगर उसका दिल नहीं पिघला, वो उसे हटा कर जाने लगा।
नहीं बदर,
उसने बेख्तियार दोनों हाथों से उसका हाथ थाम लिया।
देखो मेरी बात सुनो, मैं मानती हूँ मैंने लालच में ये सब किया, मगर ये भी एतराफ करती हूँ कि ये गलत था। मैं अपने अमल को अगर जस्टिफाई नहीं कर रही तो ये भी नहीं चाहती कि तुम मुझे जज करो। मैं अब मेरे लिए वो हीरा कोई हैसियत नहीं बदल। प्लीज देखो, इस तरह मुझे मत छोड़ो।
और इस तरह भीगा चेहरा लिए उसकी मिन्नत करती वो फिरंगी लड़की उसे कहीं से भी तो बेली की वो मलका नहीं लग रही थी जिसे वो जानता था। लेकिन वो बेली की मलका थी ही कब? वो उसे जब भी बेली की मलका कहता था तो उसके जहन में हमेशा माँ मलका की उस कहानी का तस्वीर आता था जो गांव के बड़े बूढ़े सुनाया करते थे। बेली की असल मलका तो वो पत्थर था। तुमने मेरे साथ फरेब किया है माया, तुमने मुझे धोखे में रखा है।
क्या धोखा किया है मैंने? माँ मलका तुम्हारी मलकियत तो नहीं था, तुम्हारे बुजुर्गों की मिरास तो ना था, वो शेखर की मिरास था और शेखर अपनी जायदाद मेरे नाम करके मरा है। गोपाल भी मर चुका है बदर, मैं इस हीरे की कानूनी वारिस हूँ। तुम्हारे साथ तो कोई धोखा नहीं हुआ।
वो जवाब दिए बिना आगे बढ़ गया। माया ने तड़प कर उसे रोकना चाहा मगर वो उसका हाथ झटक कर उसे परे धकेलता कमरे से बाहर चला गया।
बदर, बदर,
वो उसे पुकार की दीवार से लगी नीचे बैठती चली गई। मगर वो नहीं सुन रहा था, वो सुनने की हद से बाहर जा चुका था। उसे लगा अब वो कुछ भी नहीं सुनना चाहेगा। और वो इसी तरह जमीन पे बैठी रोती रही।
खैर तो है पुत्र,
चाची उसके पास आई जो बरामदे में चारपाई पे नींद दराज था। सर गांव तकिए पे रखे वो बेतासुर निगाहों से छत को घूर रहा था।
बदर, मैंने कहा खैरियत तो है?
बकावल कह रहा था सुबह से तीन दफा मेम साहब तेरा पूछने आई है पर तूने कहलवा दिया है कि तू घर पे नहीं है। वो परेशान सी चारपाई की पानती पर बैठ गई। मैं किसी मेम साहब को नहीं जानता, वो इसी तरह छत को घूर रहा था।
पर हुआ क्या है,
क्या होना है,
तो उसको क्यों नहीं मिल रहा?
वो झिल्ला कर उठ बैठा। जब मिलता था तब भी तुझे यही एतराज था, अब छोड़ दिया है तब भी तू परेशान है।
मैं किधर जाऊं अम्मा?
हाय नहीं मेरा पुत्र, चाची बॉक्स आ गई। माँ सदके वारी, तूने उसे छोड़ दिया, चंगा किया पुत्र, तुझे उसे छोड़ देना चाहिए था। अब तू जब कहेगा मैं तेरी शादी कर दूंगी, देर सवेर की कोई चिंता नहीं पुत्र, जब तेरी मर्जी होगी।
फिर इसी जुम्मे को कर दे अम्मा।
वो उठकर तेजी से बाहर निकल गया। चाची हक्का पक्का बैठी रह गई। पहले तो उसे यकीन ही ना आया कि वो क्या कहकर गया है, फिर जरा हवास वापस आए तो वो खुशी और फिक्रमंदी की मिलीजुली कैफियत में नौकरों को आवाजें देने लगी।
रखी, जनते, अरे सुनते हो कोई?
क्या हुआ चाची? जहरा भागती हुई बरामदे में आई। उसने आस्तीनें ऊपर चढ़ा रखी थी और हाथों पे गीला आटा लगा था।
जा जाकर संदल से हाथ मुंह धो और आराम कर, ये काम जन्नते को दे दे,
अब तेरे काम करने के दिन नहीं है। खुशी और जोश चाची के चेहरे से फूट रहा था।
पर हुआ क्या है चाची?
वो कदरे परेशान सी हो गई।
बदर शादी के लिए मान गया है, इस जुम्मे को कहता है ब्याह कर दो।
चलो अच्छा है, मगर पिंडी से रिश्तेदारों को ना बुला पाएंगे, मगर खैर है वलीमा बाद में दे देंगे।
अब माने तो हम भी उसकी माने।
और मेम साहब? उसने खुद से मंसूबे बनाती चाची को कदरे हिरासा आवाज में चौंकाया।
अरे वो छोड़ आया है उसे, कहता है मैं उसे नहीं जानता।
अच्छा ही हुआ, तू जाकर आराम कर।
जन्नते, अरे ओ जन्नते।
वो जन्नते को बुलाती रसोई की तरफ बढ़ गई और जहरा इसी तरह आटे में लतड़े हाथ लिए मुतजज्जिब सी बरामदे में तन्हा खड़ी रह गई। वो मुस्तरिब सी दालान में इधर उधर टहल रही थी, बार बार बंद फाटक को देखती, फिर कलाई पे बंधी घड़ी को।
सुनहरी बाल ढीले से जुड़े में बांध रखे थे और सफेद साड़ी का पल्लू घास को छू रहा था। उसी पल फाटक खुला। चरचराहट की आवाज पे वो फौरन रुककर इधर देखने लगी। रूपवती साड़ी के पल्लू से सर ढके तेजी से उसकी तरफ आ रही थी। माया की निगाहें बेख्तियार उसके हाथों पर टिक गईं, जिनमें वही रुका दबा था जो उसने उसे देकर भेजा था। उसका दिल डूबने लगा। वो हवेली में नहीं है मेम साहब, मुलाजिम यही बताते हैं, पैगाम भी नहीं लेते। रूपा ने कदरे शर्मिंदगी और तासुफ से बंद रुका उसकी जानी बढ़ाया। उसने आहिस्ता से उसे थामा। मुलाजिम कह रहा था कि मलिक साहब ये पैगाम देकर गए हैं कि। वो हिचकिचा कर रुकी तो माया चौकी। कैसा पैगाम? यही के। वो फिर मुतजब्जिब सी रुकी। क्या? ये कि माया देवी से कहो उसके लिए बेहतर यही है कि वो बेली राजपूता से चली जाए, इससे पहले कि उसे अंग्रेज सरकार को खत लिखना पड़े। आखिर अंग्रेज सरकार मलका आलिया के ताज को मजीद सजाने के लिए कुछ भी कर सकती है। अच्छा? एक मखमून मुस्कुराहट उसके लबों को छोड़ गई। वो जानती थी कि बदर की बात एक तरह की धमकी थी कि अगर वो ना गई तो वो हीरे के मुतालिक सरकार को बता देगा और सरकार उसे गिरफ्तार करके हीरा मलका के ताज में सजा देगी। ये छोटा मलिक ऐसा क्यों कर रहा है? रूपा खुद को रोक ना सकी। माया ने शाने उचकाए। उसे इंसानों की अच्छाइयों बुराइयों को तोलकर भारी पड़ले के मुताबिक फैसला करने की आदत है रूपा, और यूं इंसानों को जज करते वक्त वो ये भूल जाता है कि अभी वो दिन बहुत दूर है जब इंसान जज किए जाएंगे। खैर जाने दो। वो सर झटक कर अफसुर्दा सी अंदर की जानी बढ़ गई। छोटे मलिक की शादी हो रही है क्या? वो बेयकीन सी पलटी। जी मैम साहब। रूपा करीब आई। जहरा माइयों बैठ गई है, जुम्मे को निकाह है और पिछली रात मेहंदी। पूरी हवेली सजाई जा रही है, कुमकुमे फर्शी फानूस छत घेर कंदीले बत्तियां दिए और ऐसी ऐसी रंग बिरंगी कलियां शहर से मंगवाई हैं छोटे मलिक ने। खूब चिरागा होगा, सिर्फ हवेली नहीं पूरा इलाका सजा रहे हैं वो। रूपा कह रही थी और उसका रंग सफेद पड़ता जा रहा था। वो उसे ऐसी सजा देगा उसे कब अंदाजा था। दिलहौजी की वो ढलती शाम उसकी उंगलियों से जाने कब रेत की तरह फिसल गई। उसे खबर ही ना हुई थी। वो अपनी सिंगार मेज के सामने बैठी आईने में खुद को देख रही थी। पीला अंगरखा नीचे पायजामा और सर पर ये बड़ा सा गोटा किनारी से भरा पीला दुपट्टा। सिया लंबे बालों का परांदा दाएं शाने पे पड़ा था। उसमें मोतिया के फूल अटकाए गए थे। कलाइयों में भर भर कर कांच की जर्द चूड़ियां थीं और माथे पे मोती के फूल का नन्ना सा टीका। एक आसूदा मुस्कान उसके लबों को छू गई। क्या कोई इतना भी खूबसूरत लग सकता था जितनी आज वो लग रही थी? 3 दिन से वो माइयों बैठी थी, किसी की नजर तक उस पे ना पड़ी थी। बदर ने भी ना देखा था, गो कि उसका दिल चाहा था कि वो एक नजर तो उसे देख ले, बस वो एक नजर डाले और फिर वो उसका मबहूत होना देख सके। ऐ काश के ऐसा हो सकता। वो ये सोचकर गमगीन हो गई। मगर ये कोई बड़ा मसला थोड़ी था, बस 2 दिन बाद वो उसका हो जाना था, हमेशा हमेशा के लिए। फिर कोई मेम साहब उन दोनों के दरमियान ना आनी थी। वैसे ये मेम साहब गई कहां? वो अभी तक इस बात पे हैरान थी। कहां वो उसके लिए दीवाना हुआ जा रहा था और कहां वो अब उससे मिलता तक ना था। उसने सुना था वो रोज कितने ही चक्कर हवेली के लगाती, मगर बदर उससे ना मिलता। फिर जब से उन दोनों की शादी का शोर उठा, ढोलक बजने लगी, उस दिन के बाद मेम साहब हवेली नहीं आई। अच्छा ही हुआ, जो भी हुआ। वो खुश थी, मुतमईन थी, बेफिक्र थी। उसकी कुल कायनात बदर ही तो था, वो उसे मिल रहा था। उसे और क्या चाहिए था भला? वो मगन सी चांदी की मुनक्कश परात में पांव डाले बैठी थी। جو ارکے گلاب سے بھری تھی اور سطح پر گلاب کی پتیاں بکھری تھیں، اتنی کہ ٹخنے سے نیچے اس کے پاؤں پتیوں سے ڈھک گئے تھے۔ وہ ہولے ہولے گلاب کے پانی میں انگلی سے لکیر کھینچتی تو زرد چوڑیاں کھنک اٹھتی۔ ان کی کھنک کے دوران ہی اسے دروازے پہ ہونے والی دستک سنائی دی تھی۔ وہ چونک کر سیدھی ہوئی، رات کے اس پہر اس کے دروازے پہ کون آ سکتا تھا؟ چاچی؟ مگر وہ تو عشاء کے فوراً بعد سو جایا کرتی تھی۔ تو کیا بدر؟ اس کا دل یک بارگی زور سے دھڑکا۔ دعائیں ایسے بھی قبول ہو جاتی ہیں، اسے اندازہ نہ تھا۔ وہ آنچل سر پہ درست کرتی گیلے پاؤں پراس سے نکال کر بھاگتی ہوئی گئی اور دروازہ کھولا۔ وہاں کوئی نہ تھا۔ زہرہ نے سر نکال کر حیرت سے ادھر ادھر دیکھا۔ راہداری سنسان پڑی تھی، سامنے برآمدہ تھا، اس کے آگے دالان، وہ بھی خالی پڑا تھا۔ پھر دروازہ کس نے کھٹکھٹایا؟ وہ چوکھٹ پہ کھڑی پریشانی کے عالم میں ادھر ادھر دیکھ ہی رہی تھی جب اسے برآمدے میں ستون کے سامنے ٹیک لگائے کوئی کھڑا نظر آیا۔ سیاہ بڑا سا لبادہ جس میں چہرہ تک واضح نہ تھا۔ وہ ڈر کر پیچھے ہٹی۔ اسی پل اس نے دیکھا وہ جو کوئی بھی تھا اسے اشارے سے اپنی جانب بلا رہا تھا۔ وہ گھبرا کر واپس اندر ہونے لگی۔ چاچی نے اسی لیے تو حاجہ سے کہا تھا کہ اس کے ساتھ رہے، ورنہ مائیوں بیٹھی دلہن کو جن بھوت ستانے لگتے ہیں۔ مگر حاجرہ کی ماں بیمار تھی، سو وہ شام کو ہی چلی گئی تھی۔ ادھر آؤ، سیاہ لبادے میں سے آواز آئی۔ ساتھ ہی اس نے چہرے پر سے سیاہ ٹوپی اوپر اٹھا کر اس کے پیچھے پھینک دی، اور وہ جو خوف زدہ سی ہو کر دروازہ بند کرنے لگی تھی ساکت رہ گئی۔ میم صاحب، آپ؟ وہ آہستہ آہستہ چلتی اس کے قریب آئی۔ زارا حیران سی اسے دیکھنے لگی۔ اس نے لمبا سا سیاہ چوغا پہن رکھا تھا اور سنہری بال کچھ چوغے کے اندر اور کچھ باہر تھے۔ چہرہ ہر طرح کے سنگار سے بے نیاز، اسے قدرے کمزور اور دردی مائل سا لگا تھا۔ وہ تمکنت، وہ ساہر سب غائب تھا۔ یہ تو کوئی عام سی لڑکی تھی۔ اچھی لگ رہی ہو، وہ سہارا کا چہرہ اور پیلا جوڑا دیکھ کر مغموم مسکراہٹ کے ساتھ بولی۔ تم اتنی حسین ہو کہ تمہارے لیے قتل ہو بھی سکتا ہے اور کوئی تمہارے لیے قتل کر بھی سکتا ہے۔ ایسے ہی تو کل نادر شاہ نے پھانسی کی سزا نہیں سنی؟ اسے پھانسی ہو گئی؟ ابھی نہیں ہوئی، مگر جرم تو ثابت ہو ہی چکا ہے، سزا بھی جلد مل ہی جائے گی۔ اس نے گہری سانس لی۔ شادی کب ہے تمہاری؟ دو روز بعد جمعے کو۔ آپ آؤ گی میم صاحب؟ وہ سادگی سے پوچھ رہی تھی۔ اسے اب وہ اپنے لیے ذرہ برابر بھی خطرہ نہیں لگ رہی تھی۔ نہیں، میں کل کلکتہ جا رہی ہوں، وہاں سے انگلستان چلی جاؤں گی۔ تم سناؤ، تم خوش ہو؟ زہرہ کو لگا اس کی آواز آنسوؤں سے روندھی ہوئی ہے۔ جی، وہ بدقت مسکرائی۔ اور بدر، وہ خوش ہے؟ اس نے یوں ہی اس بات میں سر ہلا دیا، حالانکہ وہ تو تین روز گزرے اسے ملی بھی نہ تھی۔ اچھا؟ وہ پھیکی سی ہنسی ہنس دی۔ بدر سے اب کب ملو گی؟ معلوم نہیں، وہ جھسکی۔ وہ خاموش ہو گئی۔ آپ اس طرح رات کو کیوں آئی ہیں؟ زہرہ دل میں مچلتا سوال زبان پہ لے آئی۔ دن میں تمہارے ملازم کہاں آنے دیتے ہیں زہرہ بتول؟ وہ غمزدہ سی مسکرائی۔ زہرہ خاموشی سے اسے دیکھتی رہی۔ تم میرا ایک کام کرو گی؟ جی، بتائیے۔ بدر کو میرا ایک پیغام دے دو گی؟ زہرہ کے دل کو کچھ ہوا۔ اب جب وہ اس کا ہونے جا رہا تھا، اب بھی وہ، مگر وہ انکار نہ کر سکی۔ بتائیے۔ تم فکر نہ کرو، میں اسے تم سے چھین نہیں رہی، وہ تمہارا ہی ہے، تمہارا ہی رہے گا۔ بس اسے کہنا مایا، اس کی شادی سے اگلی رات ادھر اس جہاز پہ اپنے باپ سے ملے گی۔ اس نے ایک چٹ اس کی طرف بڑھائی جس پہ انگریزی میں دو تین الفاظ لکھے تھے۔ اچھا، زہرہ نے نا سمجھی کے عالم میں چٹ پڑی۔ اور اس سے کہنا انسانوں کو جج نہیں کیا کرتے، ان سے محبت کیا کرتے ہیں۔ اگر تم لوگوں کو جج کرنے لگ جاؤ گے تو ان سے محبت نہیں کر سکو گے۔ بس اس کو کہنا وہ کبھی تمہارے ساتھ وہ نہ کرے جو میرے ساتھ کیا ہے۔ وہ زخمی سا مسکرائی۔ جب کسی سے محبت کی جاتی ہے تو دل میں قبرستان بھی بنایا جاتا ہے، اس میں اپنے محبوب کی تمام خامیاں دفن کر دی جاتی ہیں اور پھر ان کے کتبے نہیں لگائے جاتے۔ بس اس کو یہی کہہ دینا۔ زہرہ کچھ سمجھ پائی اور کچھ نہیں، مگر الجھی الجھی سی سر ہلا دیا۔ اور کچھ؟ ہاں، ایک آنسو اس کی آنکھ سے ٹوٹ کے گرا۔ یہ اسے دے دینا، اس کی شادی کا تحفہ ہے۔ اس نے ایک سرخ مخملی پوٹلی زہرہ کے ہاتھ پہ رکھی جس کا منہ سنہری ڈوری سے بند تھا۔ دے دوں گی، اور کچھ میم صاحب؟ نہیں زہرہ۔ اس کی آنکھوں سے آنسو گر رہے تھے۔ میرے پاس دینے کو اور کچھ نہیں ہے۔ اس نے چوغی کی ٹوپی سر پہ ڈال لی اور پلٹ کر بھاگتی ہوئی باہر چلی گئی۔ زہرہ ششوپنج میں مبتلا کبھی برآمدے کے اس ستون کو دیکھتی اور کبھی اپنے ہاتھ میں پکڑی پوٹلی کو۔ وہ بہت ہلکی نہ تھی تو زیادہ بھاری بھی نہ تھی، جانے اندر کیا تھا۔ وہ واپس آئی اور سنگھار میز کے ایک خانے میں اسے رکھ کر تالا لگا دیا۔ اس کا دل عجیب سا ہو رہا تھا، ساری خوشی ہوا ہو گئی تھی۔ جانے کی اسے میم صاحب بری نہیں لگ رہی تھی۔ پارٹ 19 یہاں پر اختتام پذیر ہوتا ہے۔